जिल्द नंबर 28 यहाँ से शुरू होती है। किताब उनवान अल्लाह के सफ़ीर। ये किताब नाबीना ख्वातीन और हजरात की खिदमत में पेश की जा रही है, जिसे आपके लिए हम गजाला रिकॉर्ड कर रही हैं, जिसे आपके लिए मोहम्मद अजहर लतीफ़ पेश कर रहे हैं। किताब अल्लाह के सफ़ीर को खान आसिफ ने तहरीर किया है। ये दुनिया का अजीब तरीन सिफारिशनामा था, जिसे हजरत बाबा फरीद जैसे मर्द खुदा परस्त ही तहरीर कर सकते थे। ये मुख्तसर तरीन खत फसाहत और बलागत की आला तरीन मिसाल है, जिसे एक तरफ हजरत बाबा फरीद की इल्मियत का इजहार होता है और दूसरी तरफ इसे पढ़कर हजरत ख्वाजा मोइनुद्दीन चिश्ती और हजरत कुतुब की याद आ जाती है कि ये दोनों बुजुर्ग भी सलातीन वक्त से बेनियाज नजर आते थे और यही पीरान चिश्त का तरीका था। सुल्तान गयासुद्दीन बलबन के हवाले से एक और वाकया भी बहुत ज्यादा शोहरत रखता है। एक बार वाली हिंदुस्तान ने सुर्ख सिक्कों से भरे हुए दो तश्त हजरत बाबा फरीद की खिदमत में भेजे। आपने मौलाना बदरुद्दीन इसहाक को तलब करके फरमाया, आज लंगर खाने में कितनी रकम की जरूरत है? मौलाना बदरुद्दीन इसहाक ने अर्ज किया, सिर्फ एक सिक्का दरकार है। एक सिक्का ले लो, बाकी फुकरा में तकसीम कर दो, हजरत बाबा फरीद ने फरमाया। मौलाना बदरुद्दीन इसहाक कुछ सोचने लगे, फिर अर्ज किया, एक सिक्का कर्ज भी है। दरअसल ये वो रकम थी जो मौलाना ने उन गरीबों के लिए कर्ज ली थी जो खाना खाने लंगर खाने आते थे। वो कर्ज भी ले लो और बाकी सिक्के जरूरतमंदों में तकसीम कर दो, पीरो मुर्शिद का हुक्म था। मौलाना बदरुद्दीन इसहाक ने रात के अंधेरे में तमाम सिक्के मुदाजों और मिस्कीनों के दरमियान तकसीम कर दिए। बाद में मौलाना को एहसास हुआ कि रकम बांटते हुए कोई सिक्का रस्ते में गिर गया था। इसके ख्याल के आते ही मौलाना बदरुद्दीन इसहाक चराग लेकर निकले। आखिर वो सिक्का रस्ते में बड़ा हुआ मिल गया। मौलाना ने उसे उठाकर अपने पैरहन की जेब में रख लिया और कहा कि कल काम आएगा। फिर इशा की नमाज का वक्त हो गया। हजरत बाबा फरीद ने नमाज की नीयत बांधी, अभी सूरह फातिहा की तिलावत की थी कि अचानक नीयत तोड़ दी। हाजिर ने मस्जिद को पीरो मुर्शिद के संभल पर हैरत हुई। हजरत बाबा फरीद ने दोबारा नीयत बांधी, अभी निस नमाज भी अदा नहीं हुई थी फिर नीयत तोड़ दी। फिर आपने कई बार यही अमल दोहराया। मुरीदों और खिदमतगारों की हैरत लहजा बलहजा बढ़ती जा रही थी। आखिर हजरत बाबा फरीद अपनी नमाज नामुकम्मल छोड़कर मुसल्ले पर बैठ गए। किसी मुरीद और खिदमतगार में इतनी जुर्रत नहीं थी कि पीरो मुर्शिद के इस अमल की वजह दरियाफ्त कर सके, मगर तमाम हाजरीन ने महसूस कर रहे थे कि कोई न कोई गैर मामूली बात जरूर है। आखिर हजरत बाबा फरीद खुद ही शेख बदरुद्दीन इसहाक से मुखातिब हुए, मौलाना मुझे नमाज में हुजूरी हासिल नहीं होती। शेख बदरुद्दीन इसहाक दस बस्ता खड़े हो गए। सैयदी, इस सिलसिले में ये नाकिस क्या अर्ज कर सकता है? मुझे ऐसा महसूस होता है कि सुल्तान की पेश करदा नजर में से कुछ बाकी रह गया है। हजरत बाबा फरीद ने फरमाया, मौलाना क्या तुमने सारी रकम जरूरतमंदों में तकसीम कर दी थी? ये सुनते ही मौलाना बदरुद्दीन इसहाक ने सर झुका लिया। सैयदी, कल के खर्च के लिए एक सिक्का बचा लिया है। मौलाना बदरुद्दीन इसहाक को अपनी गलती का एहसास हो गया था, इसलिए पीरो मुर्शिद की खफगी ख्याल से आपकी आवाज लरज रही थी। कहाँ है वो सिक्का? हजरत बाबा फरीद मौलाना बदरुद्दीन इसहाक को मुखातिब करते हुए फरमाया, आपके लहजे से नागवारी का रंग नुमाया था। मौलाना बदरुद्दीन इसहाक उठे और अपने पहरहन की जेब से सिक्का निकालकर पीरो मुर्शिद की खिदमत में पेश कर दिया। हजरत बाबा फरीद चंद लम्हों तक इस सिक्के को देखते रहे और फिर इसे दूर फेंकते हुए फरमाया, यही दांत का टुकड़ा बंदे और अल्लाह के दरमियान हाइल हो गया था। तमाम हाजिरीन पर सत्ता सतारी था। फिर शेख बदरुद्दीन इसहाक को मुखातिब करके फरमाया, और मौलाना आपको क्या हो गया था? दरवेश होकर मादी असबाब पर भरोसा करते हो, इसकी रज़ाकी पर यकीन नहीं है? उम्र गुजरी जा रही है और अब तक तवक्कुल का मफहूम नहीं समझ सके? मौलाना बदरुद्दीन इसहाक का बुरा हाल था, शर्मो निंदामत से सर झुका हुआ था और आंखों से आंसू जारी थे। मौलाना इस वाकये का जिक्र करते हुए कहा करते थे, पूरी जिंदगी में वो रात मुझ पर सबसे भारी गुजरी है। शिद्दत गम का ये आलम था कि मैं कई रातें सो ना सका। बार बार जहन में एक ही अजियतनाक ख्याल उभरता था कि काश मैं अपने हाथ को आलूदा ना करता। हजरत निजामुद्दीन औलिया की रिवायत है कि दिल्ली में इतम नामी एक मालदार बुजुर्ग थे। उन्होंने एक मस्जिद तामीर कराई और इसकी इमामत हजरत बाबा फरीद के छोटे भाई हजरत शेख नजीबुद्दीन मुतवक्किल के सुपुर्द की। फिर कुछ दिन बाद इन्हीं बुजुर्ग ने अपनी बेटी की शादी बहुत धूमधाम से की। हजरत शेख नजीमुद्दीन मुतवक्किल को बुजुर्ग के इस अमल पर बड़ी हैरत हुई कि एक तरफ शरीयत का दावा और दूसरी तरफ दुनियादारी का ये मुजाहरा। आखिर शेख नजीमुद्दीन मुतवक्किल खामोश ना रह सके और शेख एतम से अपने दिल की बात कह दी। آخر اس میں کیا مذائقہ ہے؟ شیخ ہتم نے جواب دیتے ہوئے کہا، میں نے کسی کے حقوق تو غصب نہیں کیے، میرا اپنا مال تھا جسے میں نے اپنی بیٹی پر خرچ کر دیا، پھر تمہیں اعتراض کیوں ہے؟ شیخ آپ کو یہ بات زیب نہیں دیتی، حضرت نجیب الدین متوکل نے فرمایا، اگر کوئی دنیا دار شخص اس طرح اپنی دولت کی نمائش کرتا تو یہ کہہ کر نظر انداز کیا جا سکتا تھا کہ وہ آداب شریعت سے واقف نہیں، مگر آپ تو جانتے ہیں کہ اسلام میں اسراف بیجا کی گنجائش نہیں۔ شیخ ہتم کے چہرے پر ناگواری کا رنگ ابھر آیا، آخر تم کہنا کیا چاہتے ہو؟ حضرت شیخ نجیم الدین متوکل نے وہاں کا رخ پہچان لیا تھا، مگر آپ حق بات کہنے سے باز نہ رہ سکے۔ شیخ آپ مومن کامل کی تلاش میں رہتے ہیں اور اکثر اس موضوع پر گفتگو کرتے ہیں، تو آج بغور سن لیجیے کہ مومن کامل وہ ہوتا ہے جس کے دل میں حق تعالیٰ کی محبت اولاد کی محبت پر غالب ہو۔ اگر آپ اللہ کی راہ میں سے دگنا خرچ کریں جتنا آپ نے اپنی بیٹی کی شادی پر صرف کیا ہے تو آپ مومن کامل ہو سکتے ہیں۔ شیخ ہتم حضرت نجیب الدین متوکل کی حقگوئی کو برداشت نہ کر سکے اور آپ کو اپنی مسجد کی امامت سے علیحدہ کر دیا۔ پھر جب حضرت شیخ نجیب الدین متوکل اجودن تشریف لائے اور حضرت بابا فرید کی خدمت میں حاضر ہو کر سارا واقعہ بیان کیا تو آپ نے جواب میں قرآن کریم کی یہ آیت مقدسہ تلاوت کی، ہم اپنی جس آیت کو منسوخ کر دیتے ہیں یا بھلا دیتے ہیں اس کی جگہ اس سے بہتر لاتے ہیں یا کم سے کم ویسی ہی۔ اس کے بعد ارشاد فرمایا، تم تو متوکل ہو میرے بھائی، پھر کیوں کسی بات کا غم کرتے ہو؟ اگر ایتم گیا ہے تو ایتگری آ جائے گا۔ پھر ایسا ہی ہوا، کچھ دن بعد ایتگر نامی ایک امیر و کبیر شخص ہندوستان آیا اور اس نے حضرت بابا فرید کے خان وادے کی بہت خدمت انجام دی۔ ایک بار گدڑی پوش درویشوں کی ایک جماعت حضرت بابا فرید کی خدمت میں حاضر ہوئی، آپ نے حسب روایت مہمانوں کی تواضع کی اور کچھ دیر آرام کرنے کے لیے کہا، پھر جب وہ درویش آرام کر چکے تو دوبارہ حاضر خدمت ہوئے۔ حضرت بابا فرید نے ان کے حالات دریافت کیے، جواب میں درویشوں نے کہا، ہم لوگ مسافر ہیں اور ہمارے پاس سفر خرچ کے لیے ایک پیسہ بھی نہیں ہے۔ حضرت بابا فرید نے فرمایا، اللہ پر بھروسہ رکھو، وہی بندہ نواز ہے اور وہی مسافر نواز۔ درویشوں کو اطمینان ہو گیا اور انہوں نے ایک رات خانقاہ میں گزار دی۔ پھر دوسرے دن وہ گدڑی پوش حضرت بابا فرید سے رخصت کی اجازت لینے کے لیے حاضر ہوئے، شیخ اب ہم جاتے ہیں۔ حضرت بابا فرید نے ان کی سلامتی کے لیے دعائیں کی، پھر اپنے سامنے رکھی ہوئی کھجور کی گٹھلیاں اٹھائیں اور ایک ایک ہر درویش کو دیتے گئے، یہی تمہارا زیادہ راہ ہے۔ درویشوں کو حضرت بابا فرید کے اس عمل پر بڑی حیرت ہوئی، ہر گدڑی پوش اپنے دل میں سوچ رہا تھا، یہ کیسا سامان سفر ہے؟ ان کے چہروں پر ناخوشگواری کا رنگ نمایاں تھا، مگر حضرت بابا فرید کے احترام کے پیش نظر زبانیں خاموش تھیں۔ پھر وہ تمام گدڑی پوش خانقاہ سے باہر نکلے اور ایک دوسرے سے کہنے لگے، بابا نے ہمارے ساتھ یہ کیسا مذاق کیا ہے، کہیں کھجور کی ایک گٹھلی بھی سامان سفر ہو سکتی ہے؟ یہ کہہ کر ان لوگوں نے حضرت بابا فرید کی عطا کردہ زاد راہ کو زمین پر پھینک دینا چاہا، مگر دوسرے ہی لمحے ان کی آنکھیں خیرہ ہو گئیں۔ ہر گدڑی پوش کے ہاتھ میں کھجور کی گٹھلی کے بجائے سونے کی ایک ڈلی تھی۔ یہ منظر دیکھ کر گدڑی پوشوں نے نعرہ مستانہ بلند کیا، بے شک یہ بہترین سامان سفر ہے اور بابا صاحب کا عارفانہ مقام ہمارے فہم و ادراک سے بالا تر ہے۔ گدڑی پوش درویشوں کی طرح ایک ہندو جوگی بھی حضرت بابا فرید کی خدمت میں حاضر ہوا تھا اور ہمیشہ کے لیے اسی در کا غلام ہو کر رہ گیا تھا۔ دراصل واقعہ یہ تھا کہ حضرت بابا فرید کی شہرت عام ہوتی جا رہی تھی اور آپ کے عارفانہ کمالات نے اہل ہنود پر ایسی ہیبت طاری کر دی تھی کہ بے شمار بت پرست اپنے آبا و اجداد کا مذہب چھوڑ کر حلقہ اسلام میں داخل ہو گئے تھے۔ اس نظریاتی انقلاب پر برہمنوں کو بڑی تشویش تھی، ان کا خیال تھا اگر بابا فرید کی تسخیر کا یہی عالم رہا تو بہت سے صنم خانے ویران ہو جائیں گے۔ آخر ایک ایسے جوگی کا انتخاب کیا گیا جو اپنے فن میں درجہ کمال رکھتا تھا، برہمنوں کی طرف سے جوگی کو بڑی رقم کا لالچ دیا گیا۔ منصوبہ یہ تھا کہ جوگی حضرت بابا فرید کے سامنے ایسے کمالات کا مظاہرہ کرے گا جس سے ہندو دھرم کی برتری ثابت ہو جائے۔ الغرض ہندوستان کا سب سے بڑا شعبدے باز حضرت بابا فرید کی خدمت میں حاضر ہوا، اس نے سب سے پہلے اپنی مذہبی رسم کے مطابق ڈنڈوت کیا، یعنی دونوں ہاتھ جوڑ دیے، پھر زمین پر سر رکھ دیا۔ حاضرین مجلس انتظار میں تھے کہ جوگی چند لمحوں میں سر اٹھائے گا اور اپنا مدعا بیان کرے گا، مگر انتظار کی گھڑیاں طویل ہوتی چلی گئیں۔ آخر حضرت بابا فرید نے مسکراتے ہوئے فرمایا، مہمان سر اٹھاؤ اور اپنی آمد کا مقصد بیان کرو۔ جوگی بدستور سجدے کی حالت میں پڑا رہا۔ हजरत बाबा फरीद ने कई बार उठने के लिए कहा, मगर जोगी अपने जिस्म को हल्की सी जुम्बिश भी ना दे सका। हाजरीन मजलिस हैरान थे कि जोगी को क्या हो गया है। आखिर हजरत बाबा फरीद अपने निश से उठे और दस्ते मुबारक का सहारा देकर जोगी को खड़ा किया। फिर इस शोजेबाज से फरमाया, जो नियत लेकर यहाँ आए थे उस पर बेखौफ और खतर अमल करो, तुम्हें यहाँ रोकने वाला कोई नहीं। जोगी ने लरस से जिस्म और पथराई हुई आंखों से हजरत बाबा फरीद की तरफ देखा, फिर गिड़गिड़ाने लगा, आपके सामने जो सर नहीं उठा सकता वो अपने इरादे पर क्या अमल करेगा। फिर दोबारा जमीन पर सर रखकर रोने लगा, बाबा मेरा तो सारा सरमाया लुट गया, अब तो मैं एक भिखारी की मानिंद हूँ जिसके हाथ भी खाली है और दामन भी। फिर क्या चाहता है, हजरत बाबा फरीद ने शफकत आमेज लहजे में पूछा। भिखारी ही रहना चाहता हूँ, मगर आपके दर का भिखारी। जोगी की आंखों से बहने वाले आंसुओं में तेजी आ गई थी। हजरत बाबा फरीद ने कलमे तैयबा की तलकीन की और वो हल्के इस्लाम में दाखिल हो गया। फिर जोगी ये कहकर चला गया, बाबा मैं बहुत जल्द वापस आऊंगा, मेरे जिम्मे किसी का कर्ज बाकी है, इस पोच को उतार दूं। जब वो जोगी चला गया तो हजरत बाबा फरीद ने हाजरीन मजलिस को मुखातिब करके फरमाया, इस शख्स को अहले हुनूद ने मेरे मुकाबले के लिए भेजा था। फिर जैसे ही इसने जमीन पर सर रखा, मैंने हलक हक ताला से दुआ की कि ये सर उठने ना पाए और हमेशा इसकी बारगाह में झुका रहे। अल्लाह जल्ले शानू ने इस आजिज की दुआ सुन ली और एक गुम करदा राह को मंजिल न जाने का रास्ता दिखा दिया। खानकाह से निकलकर वो जोगी ब्राह्मणों के पास पहुंचा और उनकी दी हुई रकम वापस कर दी। ब्राह्मण हैरतजदा थे, क्या धूबी इस फकीर से मात खा गया, मेरा और बाबा का मुकाबला ही क्या। जोगी बड़े वालेना अंदाज में हजरत बाबा फरीद की तारीफ कर रहा था। बस एक नादान दिया था जो सूरज के मुकाबले चला गया और अपनी रोशनी खो बैठा, ये ब्राह्मणों के तर्कश का आखिरी तीर था। इसे रायगां जाते देखकर कहने लगे, बस एक बार इस मुसलमान फकीर को शिकस्त दे दे, हम तेरे कदमों में दौलत के अंबार लगा देंगे। अगर तुम सारी दुनिया के खजाने भी मेरे कदमों में ढेर कर दो तो मैं बाबा की गुलामी नहीं छोड़ूंगा। इन्हीं के सदक़े में मुझे इस कायनात की सबसे बड़ी दौलत हासिल हुई है। आखिर वो कौन सी दौलत है, ब्राह्मणों का लहजा तहकीर आमेज था। वो एक सजदा जो मैंने अल्लाह की जात को किया, जोगी सरशारी के आलम में बोल रहा था। सारी जिंदगी अपने ही हाथों से तराशे हुए बेचान बुतों को पूछता रहा, अफसोस कैसी गुमराही और कैसी हलाकत थी, बस उसके करम ने बचा लिया। ये कहकर जोगी चला गया और ब्राह्मण पेचोताप खाते रहे। फिर वो जोगी एक भिखारी की तरह हजरत बाबा फरीद के आस्ताने आलिया पर पड़ा रहा, यहाँ तक कि उसे निजात हासिल हो गई और वासलाने हक में शामिल हुआ। इस्लाम में दिल आजारी गुनाह अजीम है, ये बात हर मुसलमान जानता है, मगर अक्सरियत इस पर अमल नहीं करती। दरवेश इसे अपना फर्ज अवलीन समझता है और इसी मुरवत व तवाज़े के सबब इसे हक ताला की कुर्बत हासिल हो जाती है। एक बार एक बूढ़ा शख्स अपने बेटे के साथ हजरत बाबा फरीद की खिदमत में हाजिर हुआ। गुफ्तगू के दौरान लड़के ने मदाखलत की और ऊंची आवाज में बहस करने लगा। हजरत बाबा फरीद को ये बात नागवार गुजरी, मगर आप रस्म मेजबानी अदा कर रहे थे इसलिए खामोश रहे। जबान दराज लड़के की गुस्ताखियां बढ़ती गईं, वो पूरे जोरों शोर से बहस करता रहा। हजरत बाबा फरीद के छोटे साहबजादे हजरत शेख शहाबुद्दीन और हजरत निजामुद्दीन औलिया हुजरे मुबारक के दरवाजे पर बैठे थे। शोर की आवाज सुनी तो हजरत शेख शहाबुद्दीन अपनी जगह से उठे और हुजरे में दाखिल हो गए। हजरत निजामुद्दीन औलिया भी शेखजादे के पीछे पीछे थे। हजरत शेख शहाबुद्दीन ने अंदर दाखिल होकर देखा कि एक नौजवान लड़का चीख चीख कर नहायत गुस्ताखाना लहजे में हजरत बाबा फरीद से गुफ्तगू कर रहा है। शेखजादे से बर्दाश्त ना हो सका, आप तेजी के साथ आगे बढ़े और लड़के के मुंह पर एक जोरदार थप्पड़ मारते हुए कहा, बेअदब, तुझे नहीं मालूम कि तू किससे हम कलाम है। लड़का भी मुकाबले के लिए खड़ा हो गया और उसने हजरत शेख शहाबुद्दीन को मारना चाहा, मगर हजरत निजामुद्दीन औलिया ने इसका हाथ पकड़ लिया। दोनों बहम सफाई करो, हजरत बाबा फरीद ने अपने फर्जंद शेख शहाबुद्दीन और इस लड़के को मुखातिब करके कहा। आखिर शेख जादे को इस गुस्ताख लड़के से माफी मांगनी पड़ी। मजीद ये कि शेख शहाबुद्दीन ने उससे कुछ रकम भी दी और फिर वो बाप बेटे हंसी खुशी चले गए। उनके जाने के बाद हजरत बाबा फरीद ने अपने फर्जंद से पूछा, शहाबुद्दीन तुम इतनी तैश में क्यों आ गए थे, क्या आदाब मेजबानी भी फरामोश कर बैठे। बाबा मुझसे बर्दाश्त नहीं हुआ कि कोई आपकी शान में गुस्ताखी करे, शेख शहाबुद्दीन ने सर झुका लिया। उसने जबान का जायज इस्तेमाल किया, वो बेखबर था, मगर तुमने हाथ का गलत इस्तेमाल किया कि तुम तो बाखबर थे। हजरत बाबा फरीद ने फरमाया, فرزند راہ سلوک میں تو اس سے کہیں زیادہ نازک اور اذیتناک مقام آتے ہیں، اس وقت تم کیا کرو گے؟ حضرت شیخ شہاب الدین کا سر جھکائے کھڑے رہے، آپ کے چہرے مبارک پر ندامت کے آثار نمایاں تھے. پھر حضرت بابا فرید حضرت نظام الدین اولیاء سے مخاطب ہوئے اور مولانا نظام الدین، تم نے اس لڑکے کا ہاتھ کیوں پکڑا؟ سیدی، یہ کیسے ممکن ہے کہ کوئی شیخ زادے پر ہاتھ اٹھائے اور یہ غلام خاموش کھڑا دیکھتا رہے؟ حضرت نظام الدین اولیاء نے عرض کیا. حضرت بابا فرید مسکرائے اور فرمایا، نیک نے نیک کام کیا. سلطان ناصر الدین محمود کے زمانے میں ایک دانشمند فصیح الدین دہلی آیا. اس کے علم و فضل کا یہ حال تھا کہ دہلی کے بڑے بڑے علماء اس کے سوالات کا جواب دینے سے عاجز رہتے تھے. پھر فصیح الدین کی شہرت دور دور پھیل گئی. ایک بار اس کی مجلس میں بیک وقت پانچ عالم موجود تھے اور فصیح الدین سے بحث کر رہے تھے. تھوڑی دیر میں پانچوں عالم لاجواب ہو گئے. کیا دہلی اور اس کے نواح میں ایسا کوئی عالم موجود ہے جس نے مجھ سے بحث نہ کی ہو؟ فصیح الدین نے فخر یا لہجے میں کہا. اسے اپنی علمی فتوحات پر بڑا غرور تھا. ہاں، ایک بزرگ فرید الدین مسعود ہیں جو اجودھن میں رہتے ہیں، علماء نے جواب دیا. میں ان سے بھی ملاقات کروں گا، فصیح الدین نے اس طرح کہا جیسے وہ اس مرد درویش کو بھی عاجز کر دے گا. پھر کچھ دن بعد فصیح الدین اجودھن پہنچ کر حضرت بابا فرید کی خدمت میں حاضر ہوا. اس وقت حضرت نظام الدین اولیاء اور دوسرے درویش بھی موجود تھے. فصیح الدین نے بظاہر عاجزی کا مظاہرہ کیا، مگر درے پردہ وہ حضرت بابا فرید کی علمیت کا امتحان لے رہا تھا. شیخ، میرے ذہن میں کچھ مسائل الجھ کر رہ گئے ہیں. میں اس سلسلے میں بہت دن سے حیران و پریشان پھر رہا ہوں. دہلی کے کچھ علماء کا خیال ہے کہ آپ ان مسائل کی گرہ کشائی کر سکتے ہیں. یہ کہہ کر فصیح الدین نے وہ سوالات حضرت بابا فرید کے سامنے پیش کر دیے جنہیں وہ راستے بھر تراشتا رہا تھا. حضرت بابا فرید نے فصیح الدین کے مسائل سنے مگر فوری طور پر کوئی جواب نہیں دیا. آپ کے چہرے مبارک سے ایسا ظاہر ہو رہا تھا جیسے غور و فکر میں ڈوبے ہوئے ہوں. سکوت اور خاموشی کا یہ منظر دیکھ کر فصیح الدین کو محسوس ہوا کہ حضرت بابا فرید بھی اس کے سوالات کا جواب دینے سے قاصر رہیں گے. اس احساس کے ساتھ ہی اس کا چہرہ خوشی سے دمکنے لگا، مگر فصیح الدین کی یہ خوشی بہت عارضی تھی. تمہارے سوالات تو بہت آسان ہیں. حضرت بابا فرید کے بجائے حضرت نظام الدین اولیاء فصیح الدین سے مخاطب ہوئے. پھر آپ نے اس طرح سارے مسائل حل کر دیے کہ حاضرین مجلس حیران رہ گئے. فصیح الدین کا چہرہ اتر گیا اور وہ دل میں سوچنے لگا، جب شاگرد کا یہ حال ہے تو پھر استاد کا کیا عالم ہوگا؟ فصیح الدین کچھ دیر تک نادم و شرمسار بیٹھا رہا، پھر حضرت بابا فرید کا شکریہ ادا کر کے مجلس سے اٹھ گیا. اس کے جاتے ہی حضرت بابا فرید حضرت نظام الدین اولیاء پر سخت ناراض ہوئے. تم درمیان میں کیوں بول اٹھے؟ پیر مرشید کے چہرے مبارک کا بگڑا ہوا رنگ دیکھ کر حضرت نظام الدین اولیاء کو اپنی غلطی کا احساس ہو گیا تھا. آپ نے فوراً ندامت سے سر جھکا دیا. کیا میں فصیح الدین کے مسائل کا حل نہیں جانتا تھا؟ حضرت بابا فرید نے غضبناک لہجے میں فرمایا. میں نے تو اس لیے خاموشی اختیار کی تھی کہ اس کا دل نہ ٹوٹے. تو نے نہیں دیکھا کہ وہ بڑی محفل میں کیسا نادم و شرمسار بیٹھا تھا، اور جب اٹھا تو اس کی حالت کیسی شکستہ تھی. میں تجھ سے اس وقت تک راضی نہیں ہوگا جب تک فصیح الدین خوش نہیں ہوگا. نظام الدین فوراً اٹھے اور فصیح الدین کی تلاش میں نکلے. پھر پتہ پوچھتے پوچھتے اس سرائے میں پہنچے جہاں وہ دانشمند ٹھہرا ہوا تھا. حضرت نظام الدین اولیاء کو دیکھ کر فصیح الدین کے چہرے پر خوشی کے آثار نمایاں ہو گئے، اور پھر وہ بہت دیر تک آپ کے علم و فضل کی تعریف کرتا رہا. تمہاری وجہ سے حضرت شیخ مجھ پر بہت ناراض ہوئے، حضرت نظام الدین اولیاء نے فرمایا. اس میں تمہاری کیا غلطی تھی؟ فصیح الدین حیران ہوا. پیر و مرشید اس لیے ناراض ہوئے کہ میں نے تمہارے سوالوں کے جوابات کیوں دیے. اگر میں خاموش رہتا تو تم خوش ہو جاتے اور اہل مجلس جان لیتے کہ تم بڑے عالم ہو. یہ سن کر کچھ دیر کے لیے فصیح الدین کو سکتا سا ہو گیا. پھر اس کی آنکھوں سے آنسو بہنے لگے. سبحان اللہ، ایسا علم اور ایسا تحمل کہ کسی کا دل توڑنا گوارا نہیں، چاہے اپنی ذات پر غرف آ جائے. میرے بھائی، مجھے معاف کر دو تاکہ پیر و مرشید کا غصہ دور ہو اور میری زندگی برباد ہونے سے بچ جائے، حضرت نظام الدین اولیاء نے درخواست کی. میں تم سے خوش ہوں، تمہاری طرف سے میرے دل میں ذرہ برابر بھی کدورت نہیں، فصیح الدین نے حضرت نظام الدین اولیاء کو گلے لگاتے ہوئے کہا. تم یہی بات حضرت شیخ کے سامنے کہہ دو، حضرت نظام الدین اولیاء نے التجا کی. میری خاطر یہ زحمت گوارا کر لو. چلو میں تمہارے ساتھ چلتا ہوں، فصیح الدین نے عجیب سے لہجے میں کہا. اب مجھے اور کہاں جانا ہے؟ پھر ہندوستان کا سب سے بڑا دانشمند حضرت نظام الدین اولیاء کے ساتھ خانقاہ میں داخل ہوا اور مؤدبانہ لہجے میں بولا، شیخ مجھے بھی غلامی کا شرف عطا کیجیے، میں کہ تمہیں کس طرح بیعت کروں کہ تم علم ظاہری میں بہت مبالغہ کرتے ہو؟ حضرت بابا فرید نے فرمایا، میں اس علم سے تائب ہوتا ہوں جس نے مجھے حیرت و پریشانی کے سوا کچھ نہیں دیا۔ اس اعتراف کے بعد فصیح الدین حلقہ ارادت میں شامل ہوئے اور ساری زندگی حضرت بابا فرید کی خدمت میں گزار دی۔ حضرت بابا فرید کا مشہور قول ہے، حق تعالیٰ سے اپنی بندگی کے رشتے کو مضبوط کر کہ سب اس سے لیتے ہیں اور وہ سب کو دیتا ہے، جب وہ کسی کو دیتا ہے تو پھر کوئی اس سے چھیننے والا نہیں۔ اس ذیل میں حضرت بابا فرید اپنا مشاہدہ بیان کرتے ہوئے فرماتے ہیں، ایک بار میں اور میرے دوست قاضی حمید الدین ناگوری دریا کے کنارے سفر کر رہے تھے، چلتے چلتے تھک گئے تو ایک جگہ بیٹھ گئے، پھر ہمیں شدت سے بھوک کا احساس ہوا اور اس کے ساتھ ہی خیال آیا کہ دریا کے کنارے روٹی کہاں۔ ابھی ہم دونوں سوچ ہی رہے تھے کہ یکایک ایک بھیڑ نمودار ہوئی، اس کے منہ میں دو روٹیاں تھیں، وہ بھیڑ ہمارے نزدیک آئی اور روٹیاں رکھ کر چلی گئی۔ ہم نے کھانا کھایا اور اللہ کا شکر ادا کیا۔ پھر میں نے قاضی حمید الدین ناگوری سے کہا، یہ روٹیاں غیب سے آئی ہیں، اس لیے ان کا لانے والا بھی مردان غیب میں سے تھا۔ قاضی صاحب نے میری بات سے اتفاق کرتے ہوئے کہا کہ بظاہر وہ بھیڑ تھا مگر حقیقتاً کچھ اور۔ ابھی ہم دونوں اس موضوع پر گفتگو کر رہے تھے کہ اچانک ایک بچھو ظاہر ہوا جو اپنی جسامت میں شتر مرغ کے برابر تھا۔ اسے دیکھ کر ہمیں بڑی حیرت ہوئی، بچھو بہت تیز چل رہا تھا اور دریا کے قریب پہنچ کر وہ پانی میں اتر گیا۔ قاضی صاحب نے میری طرف دیکھ کر کہا، بچھو تو پانی میں نہیں تیرتے، آخر یہ کیا ماجرا ہے؟ میں نے کہا، چلو دیکھتے ہیں، یقیناً اس میں حق تعالیٰ کی کوئی حکمت ہے۔ قاضی صاحب نے کہا کہ یہاں کوئی کشتی نہیں ہے، پھر ہم دریا کیسے عبور کریں گے؟ آخر ہم دونوں نے دعا کے لیے ہاتھ اٹھا دیے کہ قادر مطلق، جب تو نے اپنی محبت بخشی ہے تو اتنا کرم اور فرما کہ دریا کو پایاب کر دے۔ ابھی ہماری دعا کی گونج باقی تھی کہ دریا دو حصوں میں تقسیم ہو گیا اور درمیان میں خشک راستہ ظاہر ہو گیا۔ ہم نے ذات بے نیاز کا شکر ادا کیا اور بچھو کے پیچھے پیچھے چل پڑے۔ بچھو دریا سے نکل کر ایک درخت کی طرف بڑھا جس کے نیچے کوئی شخص سو رہا تھا۔ ناگہاں درخت سے ایک سانپ اترا، وہ سوئے ہوئے مسافر کو ڈسنا چاہتا تھا کہ بچھو سانپ پر جھپٹا اور اسے ہلاک کر دیا۔ پھر دوسرے ہی لمحے بچھو ہماری نظر سے غائب ہو گیا۔ ہم نے سوچا کہ یقیناً کوئی یہ کوئی بزرگ ہے جس کی اللہ نے اس طرح حفاظت کی ہے۔ اس شخص سے ملاقات کا شوق ہوا، مگر جب ہم اس کے قریب پہنچے تو معلوم ہوا کہ وہ کوئی رند خراب باقی ہے، قریب اس نے قہر کر دی تھی اور فضا میں شراب کی بو پھیلی ہوئی تھی۔ ہمیں افسوس ہوا کہ ہم نے ایک ناگوار منظر دیکھنے کے لیے اپنا قیمتی وقت برباد کر دیا۔ پھر بھی یہ خیال ضرور آتا تھا کہ اللہ نے ایک شراب نوش کی اس طرح حفاظت کی۔ ابھی ہم دونوں اس ذہنی کشمکش میں مبتلا تھے کہ ایک صدائے غیبی سنائی دی، عزیزو اگر اللہ صرف پارساؤں پر نظر رکھے تو پھر ان گناہ گاروں کی حفاظت کون کرے گا؟ اسی دوران وہ شرابی شخص نیند سے بیدار ہو گیا۔ پھر جب اس نے اپنے قریب مردہ سانپ کو دیکھا تو حیران و پریشان نظر آنے لگا۔ ہم نے پورا واقعہ بیان کر دیا، جسے سن کر اس کی حالت غیر ہو گئی۔ وہ بہت دیر تک روتا رہا، پھر اس نے آسمان کی طرف منہ کر کے اپنے مالک کو پکارا، بے شک تو کریم ہے، میرے گناہوں کو بخش دے کہ تیری رحمت کے سوا میرا کوئی ٹھکانہ نہیں۔ پھر اس شراب نوش نے اس طرح توبہ کی، گناہوں کے کوچے کی طرف مڑ کر بھی نہیں دیکھا، 70 حج کیے اور واصلان حق میں اس کا شمار ہوا۔ یہ واقعہ سنانے کے بعد حضرت بابا فرید نے فرمایا، جب اس کی کرم کی نسیم چلتی ہے تو ایک خراباتی کو پارسا بنا دیتی ہے، اور جب اس کے قہر کی آندھی چلتی ہے تو ہزاروں جید و دستار اڑتے پھرتے ہیں، یہاں تک کہ گناہوں کی کیچڑ انہیں آلودہ کرتی ہے۔ اس لیے ہر وقت اللہ سے ڈرتے رہنا چاہیے، گیا شیطان مارا ایک سجدے کے نہ کرنے سے، اگر لاکھوں برس سجدے میں سر مارا تو کیا مارا۔ حضرت بابا فرید کی ظاہری شخصیت بھی دل نشین تھی، دراز قامت، خوبصورت نقش و نگار، جو بھی ایک بار دیکھتا اس پر آپ کا ہیبت و جلال نقش ہو جاتا۔ کثرت فاقہ کشی اور کم خوراکی کے سبب جس میں مبارک بہت کمزور نظر آتا تھا، ہمیشہ پیوند لگا ہوا لباس استعمال فرماتے تھے، جبکہ والی ہندوستان سلطان غیاث الدین بلبن آپ کے قدرت مندوں میں شامل تھا اور اس نے کئی بار قیمتی لباسوں کے امبار خدمت عالیہ میں پیش کیے تھے۔ ایک بار کسی عقیدت مند نے ایک نیا پیرہن نظر کیا، آپ نے اس کی دلجوئی کی خاطر بھری مجلس میں سب کے سامنے پہن لیا۔ پھر جب وہ شخص چلا گیا تو آپ نے کرتا اتار کر اپنے چھوٹے بھائی حضرت شیخ نجیب الدین متوکل کو دے دیا اور فرمایا، जौक तो फटे पुराने कपड़ों ही में मिलता है। लाखों इंसानों के दिलों पर हुकूमत करने वाले के पास एक पुरानी गदड़ी थी। दिन में इस पर बैठकर अहकाम शरीयत सुनाए जाते और रात में इसी गदड़ी को चादर के तौर पर इस्तेमाल किया जाता। अगर मार्फत का शहंशाह इसे जरा ऊपर सरका लेता तो पांव खुल जाते। फिर पैरों को छुपाने के लिए अलग से पेवन लगा एक कपड़ा डाल दिया जाता। मुर्शिद के ऐसा तकिए का काम देता था। जब दरबार मार्फत में जलपर अफरोज होते तो एक मुख्तसर सी चादर जिसमें मुबारक की लागनी को छुपाने के लिए पर्दे का काम देती। मगर देखने वालों को यही महसूस होता कि इस पेवन जदा लिबास के आगे दारा और सिकंदर की कुबाए जर निगार भी कोई हैसियत नहीं रखती। खुराक मुख्तसर और सादा थी। अजूदन तशरीफ लाए तो बरसों पीलू के फलों पर गुजारा किया। फिर जब फतुहात का दरवाजा खुला तो लंगर खाने का दरवाजा भी निस्फ शब तक खुला रहने लगा। जमात खाने में तमाम जरूरी सामान मौजूद रहता। मुसाफिर और खिदमतगार सैर होकर खाते। इनमें कुरान करीम हिफ्ज करने वालों की कसरत होती। हजरत बाबू फरीद ने इस वक्त तक रोजे रखे जब तक आप पर नातवानी गालिब ना आ गई। अगर हम इस मुद्दत का शुमार करें तो कमोबेश 75 साल तक आपका यह अमल जारी रहा। बाज मोतबर रिवायत से पता चलता है कि हजरत बाबा फरीद 100वें दवाम के आदी थे। इस किस्म के रोजे में तीसरे दिन अफ्तार किया जाता है। आप अक्सर शरबत से अफ्तार करते। कभी कभी इसमें कुछ मुनक्के डाल दिए जाते थे। आप शरबत में से 3/3 हाजरीन में तकसीम कर दे और 1/3 खुद नोश फरमाते। नमाज ईशा से पहले एक सेर जवार के आटे की 2 रोटियां पकाई जाती जिन पर थोड़ा सा घी मल दिया जाता था। रोटी के 3 हिस्से भी हाजरीन में तकसीम कर दिए जाते थे। इस तरह 3 दिन में पाव सेर अनाज आपके शुक्म में मुबारक में पहुंचता था ताकि जाहिरी जिंदगी का सिलसिला बरकरार रह सके। 95 साल तक सख्त तरीन इबादतों और रियाजतों में मशगूल रहना यह आपकी रूहानी ताकत का रोशन सबूत है और यही आपकी सबसे बड़ी करामत है अगर लोग समझने की कोशिश करें तो। हमेशा से उलमाए जाहिर का ये मिजाज रहा है कि वो मुख्तलिफ अंदाज से सूफिया की मुखालफत करते हैं। इन लोगों की तरफ से दरवेशों पर बेखबरी और कम इल्मी का इल्जाम आयद किया जाता है। मगर हैरत की बात यह है कि जब भी उलमाए जाहिर सूफिया के मुकाबिल हुए हैं उन्हें शिकस्त का सामना करना पड़ा। हम आज के जमाने की बात नहीं करते कि अब तो खानकाह की रस्में ही बदल गई हैं, लेकिन जहां तक अकाबिर सूफिया का सवाल है तो किसी एक सूफी का दामन भी दौलत इल्म से खाली नहीं था। एक बुजुर्ग का मशहूर कौल है, जाहिल सूफी शैतान का शिकार होता है, वो जहां चाहे इसे हलाक कर डाले। गुज़िश्ता औराक में हजरत बाबा फरीद के इल्म की मिसालें पेश की जा चुकी। हिंदुस्तान के जिन उलमा को अपनी अक्ल होश और कसरत मुताले पर नाज था वो या तो शिकस्त खा के सूफिया से बहस करने के काबिल ही नहीं रहे या फिर हजरत बाबा फरीद की गुलामी पर इस तरह रजामंद हो गए कि मौलाना बदरुद्दीन हिसाक जंगल से लकड़ियां अपने सर पर लगकर लाते थे, ख्वाजा अहमद पीर मुर्शिद के कपड़े धोया करते थे और मौलाना फसीउद्दीन खानकाह में झाड़ू दिया करते थे। खुद हजरत निजामुद्दीन औलिया जो इल्म एतबार से यगाना रोजगार थे और जिनका लकब वहां से शिकन था, हजरत शेख और दूसरे मुरीदों के लिए खाना पकाया करते थे। हजरत बाबा फरीद सिर्फ आलिम व फाजिल बुजुर्ग ही ना थे बल्कि अपने इल्म के इजहार पर भी बेपनाह कुदरत रखते थे। एक शख्स बहुत बड़ा आलिम हो सकता है मगर अच्छा मुकर्रर और अदीब नहीं हो सकता। हजरत बाबा फरीद की तकरीरों में अदीबाना शान होती थी। आप शायरी का भी नहायत आला जौक रखते थे। एक बार हजरत शेख बहाउद्दीन जिक्रिया मुल्तानी ने जोश इश्तियाक में हजरत बाबा फरीद को खत लिखा, मेरे और आपके दरमियान इश्कबाजी है। हजरत बाबा फरीद ने जवाब में तहरीर फरमाया, मेरे और आपके दरमियान इश्क है, बाजी नहीं। किसी अकीदतमंद ने एक कैंची हजरत बाबा फरीद की नजर की। आपने फरमाया, मुझे कैंची की बजाय सुई दो, मैं जोड़ता हूँ काटता नहीं। इल्म फजल और फसाहत और बलागत की ऐसी बेशुमार मिसालें हैं कि अगर उन्हें यकजा कर दिया जाए तो एक जहम दफ्तर तैयार हो जाए। हजरत निजामुद्दीन औलिया मौलाना बदरुद्दीन इसाक के हवाले से फरमाते हैं कि अजुदन के करीब एक मुल्ला साहब रहते थे। इन्हें अपने इल्म जाहिरी पर बहुत नाज था। दरवेशों को बे इल्म समझकर हमेशा इन्हें हकारत की नजर से देखते थे। کیسٹ نمبر 28 کا یہاں اختتام ہوتا ہے. بقیہ کتاب اب آپ کیسٹ نمبر 29 میں سماعت فرمائیے.